अतिथि देवो भव।
नमस्कार अनि तपाईलाई हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा, म लक्ष्मी पौडेल। कार्यक्रम अतिथि देवो भवमा हामी कुनै एकजना अतिथिसँग उहाँको अन्तरङ्ग कुराकानी गर्ने गर्छौं। आजको कार्यक्रम अतिथि देवो भवमा हामीसँग हुनुहुन्छ कलावती आर्ट काउन्सिलका संस्थापक संचालक, सहमति संस्थाका संस्थापक महासचिव, सहज सामुदायिक अस्पतालका संस्थापक अध्यक्ष, रोटरी क्लब गैंडाकोटका संस्थापक तथा विभिन्न सामुदायिक संस्थाहरूमा आबद्ध एकजना कलाकार चित्रकार पिन प्रसाद शर्मा। आउनुहोस्, उहाँसँगको अन्तरङ्ग कुरा कुनै सुनौ। हामीले आजको अतिथि देवो भवमा उहाँलाई चित्रकलाको बाटो कसरी चलिरहेको छ भनेर सोधेका छौ।
राम्रो छ, अहिले अहिले कलाकारितालाई अहिले वर्तमान स्थितिमा हेर्दाखेरि मान्छेहरूले धेरै नै एक्सेप्ट गरेको, अहिले धेरै नै पपुलारिटी बढेको लागिरहेछ, आफ्नो काम पनि पपुलर भइराखेको लागिरहेछ।
दिनदिनै चित्र बनाएको चाहिँ हामी देखिरहन्छौँ, कति चित्र बनाउनुहुन्छ?
बनाउँछु, अब सामान्यतया अब अरू पनि सामाजिक किसिमले पनि अन्ततिर पनि इन्भल्भ हुन्छ होइन, नभए दिनभरि बसेर गऱ्यो भने एक दुईवटा चित्रहरू बनाइन्छ।
कस्तो खाले चित्र धेरै बनाउनुहुन्छ तपाईँ आफूले?
त्यो चाहिँ यो समय अनुसार फरक हुँदो रहेछ। पहिला मैले सुरुमा चाहिँ मैले के गरेँ भने सामाजिक संस्थाहरूमा पनि त्यही किसिमले लागिराखेको हुँदाखेरि इस्युहरूमा आधारित, सामाजिक सवालहरूमा आधारित पेन्टिङहरू बेसी गरेँ मैले सुरुमा। मेरो सुरुका चाहिँ तीन चारवटा एक्जिबिसनहरू, सोलो एक्जिबिसनहरू त्यो लाइनमा थिए। जस्तै सामाजिक विभेदका कुराहरू, हाम्रो गरिबीको कारणले उत्पन्न गरेका परिणामहरू, महिला पुरुष बीचको चाहिँ भिन्नताका कुराहरू, बाल अधिकारका कुराहरू, यस्ता मानव अधिकारका कुराहरू।
60-62 वर्षको उमेरसम्म आइपुग्दाखेरि चाहिँ जीवनलाई कसरी बुझ्नु भएको छ अहिले?
जीवन चाहिँ एउटा सङ्घर्ष त हो नै, तर एउटा कुनै लक्ष्यमा आधारित, परिकल्पनामा आधारित जीवन भयो भने, सङ्घर्ष भयो भने त्यो चाहिँ अलिकति परिणाममुखी हुन्छ। तर आफूले केही लक्ष्य बनाएर त्यो लक्ष्यको लागि सङ्घर्ष गरिरह्यो भने त्यति बेलाको जीवनमा अलिकति सार्थकता देखिन्छ। अनि त्यसपछि कुनै कुरा एचिभ भयो या भएन, अब त्यति बेला चाहिँ आफूलाई अलिक समीक्षा गर्नु पनि सकिन्छ।
तपाईँ अझै लक्ष्यमै हुनुहुन्छ कि समीक्षातर्फ लाग्नु?
म चाहिँ अझै लक्ष्यमै छु, मलाई त्यस्तो लागिरहेको छ। म चाहिँ अझै समीक्षा त यस्तो छ, मिड टर्ममा चाहिँ हामीले समीक्षा चाहिँ गर्नुपर्छ नै, म पनि गर्छु एउटा कालान्तरमा। जस्तै यसपटक चाहिँ 2017 बित्यो, 2018 लाग्यो, म एक दुई दिन मैले चाहिँ सत्रमा मैले के कति गरेँ गरिनँ आफूलाई चाहिँ एक वर्षभरिको समीक्षा मैले गरेँ।
तपाईँको खासमा बाल्यकाल चाहिँ कसरी बित्यो अनि यो कलाकारिता क्षेत्रमा चाहिँ कसरी लाग्नु भयो?
म बागलुङको मान्छे हुँ, हाम्रो भाग्य भएको कारणले हाम्रो नजिकै 20 मिनट जति हिँड्दाखेरि पुगिने स्कुल थियो। त्यस कारणले अब हामीलाई त्यो बेलाको समयमा हेर्दाखेरि हामीलाई चित्रकारीमा त मलाई चाहिँ नि सानैदेखि सोख चाहिँ भएकै हो। मेरो बुवा चाहिँ पण्डित हुनुहुन्थ्यो, ज्योतिष पनि हुनुहुन्थ्यो, उहाँले चाहिँ मान्छेका चिनाहरू चाहिँ बनाउनुहुन्थ्यो। त्यति बेला चाहिँ लामो चिनाहरू बनाउने चलन हुन्थ्यो होइन, हाते कागजमा चाहिँ त्यसलाई माडले चाहिँ बाक्लो बनाएर गर्ने चलन हुन्थ्यो। त्यति बेला चाहिँ बुवाले मलाई त्यो चिनाहरूमा चाहिँ बुट्टा भर्न सिकाउनुहुन्थ्यो। मलाई लाग्छ मेरो पहिलो गुरु चाहिँ मेरो बुवा हुनुहुन्छ, मलाई मैले त्यहाँबाट नै मेरो कलाकारितामा मेरो चाहिँ अलिकति मोटिभेसन बढायो। पछि चाहिँ कलेज पढ्नलाई पोखरा आएपछि त्यहाँ चाहिँ अलिकति कलाकारिताको वातावरण चाहिँ अलिकति देखिन्थ्यो।
पारिवारिक स्थितिमा चाहिँ कतिको सजिलो थियो?
होइन, मलाई चाहिँ पढ्नको लागि त त्यत्रो गाह्रो त भएन, तर अहिले जस्तो सजिलो वातावरण चाहिँ थिएन। संजोगले चाहिँ अब मेरो बुवा पनि पढाइ लेखेको हुनुभयो, पण्डित हुनुभयो, मेरो दाजुहरू पनि पढाइ लेखेको हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि मलाई चाहिँ अलिकति सजिलो भयो। तर अहिले जस्तो सजिलो चाहिँ थिएन, अहिले भन्दा त अलिक गाह्रै थियो।
जागिर जीवन चाहिँ कहिलेबाट सुरु गर्नुभयो तपाईँले?
जागिरको त तपाईँले कुरा गर्नुहुन्छ भने एसएलसी दिएर म फर्केको भोलिपल्टदेखिबाट म टिचर भएँ। हाम्रो पालामा चाहिँ तपाईँ एसएलसी पास गरेको मान्छे चाहिँ गाउँभरिमा चाहिँ धेरैजना हुँदैनथे। मेरो हेड सरले भन्नुभएको थियो तिमी चाहिँ एसएलसी दिएर घर आएपो, आएको भोलिपल्टै स्कुल आउनु, तिमीले पढाउनु पर्छ भनेर। त्यति बेला चाहिँ झन्डै 3 वर्ष जति मैले बागलुङमा मैले जुन स्कुलमा जनता मावि सरकुवामा मैले पढेँ, जागिर मैले त्यहीँ नै सुरु गरेँ। पछि चाहिँ तपाईँको त्यहाँबाट फेरि म छोडेर मुस्ताङ पुगेँ, मुस्ताङ गएँ अनि मुस्ताङ चाहिँ यतिकै घुम्न भनेर गएको, मलाई त्यहाँको लोकेसन मन पऱ्यो, म त्यहीँ बसेँ। अलिकति लहरी खालको मान्छे पनि भएकोले त्यही नै फेरि मैले 7 वर्ष मुस्ताङमा टिचिङ
गरेँ। मन परेर बसिदिनु भयो?
म चाहिँ यत्तिकै गएको थिएँ, मलाई त्यति बेला चाहिँ तपाईँ के थियो भने बलेवामा एयरपोर्ट थियो सानो, जमसम चाहिँ प्लेन चल्थ्यो र 120 रुपियाँ चाहिँ प्लेनको भाडा थियो। वेदनिधि शर्मा एकजना मेरो टिचर हुनुहुन्थ्यो, उहाँले मुस्ताङमा शिक्षा शाखामा चाहिँ शिक्षा कार्यालयमा जागिर खानुहुन्थ्यो। अनि उहाँले लजाउँ भन्नुभयो अनि म बेलुका चाहिँ एयरपोर्ट नजिकै त्यतापट्टि घुम्न गएको थिएँ अनि म त्यहीँबाट टिकट लिएँ अनि भोलिपल्ट उहाँसँगै जमसम पुगेपछि त्यहाँ एक दुई दिन यसो बसेर फर्किन्छु भन्ने सोचिरहेको थिएँ तर त्यहाँ पुग्ने बित्तिकै मलाई वेदनिधि सरले पनि बस भीम यतै भन्नुभयो अनि म पनि ल ठिकै छ त्यसो भने मैले त्यही यहाँबाट गएको बागलुङबाट गएकै दिनमा मैले नियुक्ति लिएर स्कुलमा हिँडिसकेको थिएँ थाई जागिर मैले सरकारी जागिरमा
कति सालको कुरा हो
म 33 सालमा त्यहाँ पुगेँ अब मुस्ताङ चाहिँ धेरै धेरै राम्रो ठाउँ छ जति विकट नेपालमा अहिले पनि तपाईँ जति विकट ठाउँमा जानुभयो त्यति प्राकृतिक कुराहरू त्यहाँको रहन्छन् त्यहाँ चाहिँ कस्तो खालको भने अहिले पनि धेरै त्यो चाहिँ छैन होला त्यो यतापट्टि चाहिँ राजनीतिक चहलपहल हुने तथा यताउता बढी नै हुने गर्दाखेरि मुस्ताङमा चाहिँ एकदम सुनसान थियो र पनि अब हामी मेरो चाहिँ एक दुईवटा अनुभव त छन् त्यहाँ अब राजनीतिसँग सम्बन्धित पनि अब त्यहाँ चाहिँ हामीले कहिलेकाहीँ राजनीतिका गफ गऱ्यौँ भनेर मलाई चाहिँ पुलिसले बोलाएर केही दिन राखेको छ म चाहिँ 36 सालमा बहुदल निर्दलको चुनाव हुने बेलामा म मुस्ताङमा थिएँ हामीले चाहिँ बहुदलको पक्षमा चाहिँ भोट हाल्नुपर्छ भनेर भन्थ्यौँ भने भनेर अनि त्यसपछि कसैले कुरा पुऱ्याइदियो होला पुलिसकोमा अनि त्यसपछि पुलिसले चाहिँ तपाईँलाई सिडिओ साहबले बोलाउनु भएको छ एकछिन आउनुहोस् भनेर लिएर गएँ 4 दिन चाहिँ म त्यहाँ बसेँ त्यति बेला पुलिसकोमा त्यसपछि चाहिँ मलाई त्यही कारणले गर्दाखेरि त्यहाँबाट सरुवा गरेर छोसेर भन्ने ठाउँमा पुऱ्याइदिए छोसेर भनेको लोमनथाङबाट पनि अझै उता जानुपर्ने त्यो चाहिँ तिब्बतसँगको बोर्डरको मङ्सिर 15 फागुन 15 बिदा हुन्थ्यो जाडोको बिदा हुन्थ्यो म चाहिँ झन्डै कार्तिकको 2 हप्तातिर म त्यहाँ पठाइएँ अनि त्यसपछि गएँ म जाँदाखेरि मान्छेहरू तलतिर झरिरहेको थिएँ म मङ्सिरको 10-12 बसेँ त्यसपछि म पनि सबैजनासँग फर्केँ पछि चाहिँ जाँदाखेरि चैतमा चाहिँ जनमत सङ्ग्रह थियो म फागुनमै पुगेँ पुग्दाखेरि म छोसेर भन्ने ठाउँमा पुगेँ चुनावमा भोट दिने म छोसेरको मतदान केन्द्रबाट भोट दिएँ र मैले जुन मतदान केन्द्रबाट भोट दिएँ त्यो मतदान केन्द्रमा जम्मा 2 मात्रै बहुदललाई भोट परेको थियो तपाईँलाई विश्वास गर्न गाह्रो 2 मात्रै हामीले मतदान सकिएको भोलिपल्ट फेरि मलाई त्यहाँ पुलिसले लिन आयो कारण के थियो भने हामीले चाहिँ त्यहाँ मुस्ताङ राजा थिए मुस्ताङ राजाको चाहिँ अलिकति त्यही चुनावको सन्दर्भमा उनीहरूको चाहिँ अलिकति बढ्दै ज्यादती देखेको हुँदाखेरि यो भएन भनेर हामीले अलिकति प्रतिकार गऱ्यौँ त्यहाँनिर त्यो प्रतिकार गर्ने मध्ये म चाहिँ थिएँ त्यहाँ म त्यही कारणले गर्दाखेरि मुस्ताङ राजाले अब यो अराष्ट्रिय क्रियाकलाप गरेको छ भनेर मुस्ताङ राजाको चाहिँ सचिवले त्यहाँ रिपोर्ट गरेर रहेछ सिडिओकोमा के भएन भन्नु छ भने जुन डेटमा मैले चाहिँ अराजक गरेँ भनेर एउटा डेट खुलाउनु पर्ने रहेछ डेट त्यो डेटमा चाहिँ नि म फेरि स्कुलमै थिएँ उनीहरूले गल्तीले चाहिँ त्यो गलत डेट राखेका थिए त्यस कारण म स्कुलमै भएको प्रमाणित भएको कारणले गर्दाखेरि अनि त्यस्तो केही भएन म त्यहाँ पनि
7 गरेँ भन्नुभयो त्यहाँ
7 गरेँ
किन छोड्नुभयो सरकारी
त्यति बेला बागलुङ थिएँ होइन बागलुङबाट यहाँ चाहिँ मैले गैँडाकोटमा 2036 सालमा म उतै हुँदाखेरि यहाँको नहेरी किनेँ मैले यहाँको घडेरी किनेँ र अनि मैले कुस्मामा पर्वतको कुस्मामा पास गरेका थिएँ पछि मेरो दाइहरू आउनु भएपछि अनि म पनि आउँछु भनेर यता आएँ म त्यहाँ स्थायी टिचर हो मैले सरुवा गर्न भनेर 2-3 म पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा शिक्षा कार्यालयमा चाहिँ म पुगेँ तर त्यो सम्भव भएन अनि पछि यहाँ विनोदी सर भेटिनु भयो मसँग
गोविन्दराज
विनोदीजी भेटिनु भयो अनि उहाँसँग मैले अलिकति चित्रकारीको काम गरेँ मैले यहाँ चाहिँ त्यो यति बेला मिनी सर्कस भनेर अहिले यो भिडिआरसी भएको जुन चाहिँ जग्गा छ त्यो जग्गा खाली थियो त्यहाँनिर एउटा मिनी सर्कसले चाहिँ झन्डै 1.5-2 त्यहाँ सर्कस चलायो अनि तिनीहरूको पोस्टरहरू बनाउनु पर्ने थियो विनोद सर र म भएर झन्डै 1 महिनाभन्दा बढी समय लगाएर पोस्टर बनायौँ विनोद सर र मेरो बिचमा के सल्लाह भयो भने छाडिदिउँ अब उता छाडिदिउँ अब यहीँनिर अब पेन्टिङ वेन्टिङ गरेर सुरु गरौँ भन्ने भयो अनि म 1-2 त्यसपछि पनि सरुवा गर्न कोसिस गरेँ सरुवा भएन छोडिदिएँ त्यसपछि जाँदै गएन अनि त्यसपछि जागिर छोड्दै अनि यतै बसेँ अनि सनसाइन आर्ट्स भनेर विनोद सर मैले नारायणघाटमा एउटा आर्ट फर्म खोल्यौँ सनसाइन स्टुडियो भनेर फोटोग्राफी र पेन्टिङसँगै गरेँ केही वर्ष फेरि पछि चाहिँ नि अब यता भिडिआरसीको साथीहरूले ल आउनुहोस् यतासँगै काम गरौँ भन्नुभयो अनि फेरि त्यो छोडेर फेरि भिडिआरसीमा आएँ त्यता आएर फेरि काम गर्न थाल्यो
अहिले अब जस्तो कलावती आर्ट काउन्सिल छ जहाँ चाहिँ तपाईँ आफै चित्र बनाएका कुराहरू जो अहिले बिक्छन् पनि
हजुर
जिन्दगीमा चाहिँ कति कमाउन सकेँ जस्तो लाग्छ
आर्थिक हिसाबले चाहिँ म मैले कहिले पनि कमाउँछु भनेर कुनै प्लानै गरिनँ मैले कमाउनु पर्छ या मैले कमाउँछु भनेर न त मैले मेरो लक्ष्यमा कहीँनिर त्यो कमाउने कुरालाई मैले प्राथमिकतापूर्वक राखेँ न त म कमाउनको लागि कुनै त्यस्तो गरेँ
कमाउनु पर्छ भन्ने चाहिँ
मलाई एउटा के लाग्छ त्यति बेलादेखि लाग्थ्यो र अहिले पनि लाग्छ भने मान्छेले कमाउनु भनेको केही कुराको लागि मात्रै कमाउनुपर्छ जस्तै खाना लाउनको लागि कमाउनुपर्छ औषधि उपचारको लागि कमाउनुपर्छ अनि शिक्षा दीक्षाको लागि कमाउनुपर्छ त्योभन्दा बढी कुराहरू चाहिँ मान्छेले बढी कुराहरूको लागि सोचेर बेकारमा त्यो तनावमा रहिरहनु पर्छ भन्ने मलाई लाग्दैन. म चाहिँ कमाउने कुराको नजिक नजिक पुगेर पनि फेरि म फर्केर आइरहेको छु. म धेरैचोटि मलाई त्यस्तो भइरहेको छ. मान्छेहरू लाखौँ रुपियाँ खर्च गरेर विदेश जान्थे तर म विदेश गएँ, विदेश गएर फर्केर आएँ, म होइन युरोपका केही देशहरूमा गएँ तर मलाई त्यहाँ बसेर कमाउनु पर्छ अरूहरूले जस्तो भनेर मैले कहिले पनि सोचिनँ.
कमाउन सकिनँ अथवा मैले कमाउनु पर्ने रहेछ भन्ने जस्तो लाग्छ लाग्दैन अहिले?
कहिले काहीँ अब यो कुनै कुनै कुराहरू आफूलाई तत्कालको लागि चाहिने आवश्यकताहरू पूर्ति नहुँदाखेरि अलिअलि खमाको भए हुन्थ्यो भन्ने चाहिँ कहिले काहीँ लाग्छ.
तर खड्क्या छ त्यस्तो
मेरो छोराछोरीहरूलाई चाहिँ म अब मान्छेहरूले एकदम महँगो महँगो स्कुल कलेजहरूमा पढाएको हुँदाखेरि मलाई मेरो लागि चाहिँ मैले आफूले नकमाए पनि कमसेकम छोराछोरीको लागि चाहिँ अलिकति कमाइदिएको भए हुन्थ्यो भन्ने कहिले काहीँ चाहिँ लाग्छ. नलागेको चाहिँ होइन, जिन्दगीमा मैले कमाउँदै नकमाएको कारणले म बेकार भएँ भनेर त मैले कहिले पनि मलाई पछुतो लागेन.
गल्ती चाहिँ कहाँनिर गरेँ अथवा के चाहिँ व्यवहार मैले गल्तीपूर्ण गरेँ भन्ने चाहिँ महसुस हुन्छ अहिले?
त्यति बेला पढ्नै चाहिँ म चाहिँ धेरै पढ्न सक्थेँ. मैले चाहिँ नि स्नातक लेभलको पढेर अनि मैले छोडेँ. त्योभन्दा म धेरै पनि पढ्न सक्थेँ जस्तो लाग्छ मलाई.
जीवनमा अझै पनि बिझाउने कुरा, पीडा बोध हुने कुराहरू त्यस्तो?
ठुलो छोरा चाहिँ शारीरिक हिसाबले अलिकति फरक क्षमताको छन्. उनी मेन्टल्ली त उनी एकदमै ब्रिलियन्ट छन्, उनको बारेमा कुनै पनि समस्या छैन. उनी अहिले कम्प्युटर टेक्निसियन हुन्. उनको लागि स्कुलमा वातावरण, पढ्ने वातावरण पर्याप्त नभएको कारणले उनको ड्रप आउट भएको मलाई थाहा छ. के छ भने उनी चाहिँ डिसेबल भएको हिसाबले, उनको खुट्टाको हिसाबले, दाहिने खुट्टाको हिसाबले उनी अलिकति डिसेबल छन् होइन. त्यही कारणले गर्दाखेरि उनको पढ्ने वातावरण चाहिँ राम्रो भएन. राम्रो नभएको कारणले उनको ड्रप आउट भएको भन्ने चाहिँ मलाई पछि पनि मलाई त्यो कुरा लाग्यो. त्यो विषयमा म सिरियस होइन कि भन्ने मलाई एउटा अलिकति गिल्टी फिल.
कहिलेकाहीँ यसो बस्दाखेरि पनि कुनै जीवनका पल सम्झेर अझै खुसी लाग्ने, कसैलाई सुनाइहालौँ जस्तो लाग्ने चाहिँ घटनाक्रम?
1999 मलाई, म विद्यार्थीमै रहँदाखेरि मलाई एउटा अपर्च्युनिटी के आयो भने म क्यानाडा जाने एउटा अपर्च्युनिटी आयो डिप्लोमा कोर्सको लागि. त्यहाँ एउटा त्यो युनिभर्सिटीको एउटा ग्यालेरी रहेछ, आर्ट ग्यालेरी रहेछ. त्यहाँनिर बाहिर आर्ट ग्यालेरी भनेर देखेँ अनि एकजना मान्छेले भित्र त्यो भित्ताहरू सफा गरिराखेको अनि यो आर्ट ग्यालेरी हो, यहाँ चाहिँ केही हुँदैछ कि क्या भनेर सोधेको हो. यहाँ 3 दिनपछि एउटा नयाँ एक्जिबिसन सुरु हुँदैछ, ग्रुप एक्जिबिसन भने उनले. अनि त्यसपछि मैले चाहिँ के भने म पनि एउटा एक दुईवटा ड्रइङ खालको गराएर लिएर आएँ भने राखिदिन्छु भनेर मैले सोधेँ. ल हुन्छ लिएर आऊ भने. अनि त्यसपछि ड्रइङ चाहिँ मैले, मसँग अरू केही पनि थिएन, त्यो सामान्य एउटा ए4 साइजको पेपरमा दुईवटा ड्रइङ गरेर लिएर आएर उसलाई दिएँ. ऊ चाहिँ एकदम खुसी हुँदै गएर, उनी चाहिँ को रहेछन् भने त्यो ग्यालेरीको डाइरेक्टर रहेछन्, फ्रेम गरिदिए, एकदम राम्रो फ्रेम गरेर राखिदिए. अनि एक्जिबिसन सुरु भयो. म पनि अलिकति डराई डराई एउटा सङ्कोच बस्ने एउटा कुनामा बसेर हेरिरहेको थिएँ. अनि एकजना मान्छे सरासर गएर त्यो मेरो ड्रइङहरू चाहिँ हेरेर उसले चाहिँ एकदम त्यही ओपनिङकै दिनमा चाहिँ किन्न खोजे. यो चाहिँ मैले लिन्छु भने यसको मूल्य कति हो भनेर भनेपछि अनि मलाई चाहिँ अलि अकमक भयो. अनि ब्रुसले चाहिँ $100 भन्देऊ न भने, अनि ल $100 एउटाको भनेपछि उसले चाहिँ दुईवटै ड्रइङ चाहिँ $100-$200 दिएर किनेर लगे. मलाई चाहिँ त्यही घटनाको कारणले गर्दाखेरि ब्रुस क्याम्पबेलले मलाई चाहिँ के गर्यो भने फेरि अर्को एउटा अफर गर्यो. त्यो अफर के छ भने म तिम्रो सोलो एक्जिबिसनमा एक्जिबिट गर्छु यहाँ मेरो ग्यालेरीमा, तयार गरेर आउनु भने उसले मलाई त्यही दिनमै. त्यो दिन मेरो लागि धेरै नै महत्त्वपूर्ण रह्यो. र पछि म तयारी गर्दाखेरि लाग्यो एक दुई वर्ष. 2004 फेरि मैले अर्को पेन्टिङहरू, मेरो पेन्टिङहरू लिएर गएँ. र त्यो पेन्टिङहरू पनि मेरो अलिकति विषयवस्तु के थियो भने नेपालमा माओवादीहरूको जनयुद्ध र त्यसका कारणहरूको बारेमा चाहिँ मैले पेन्टिङ गरेको थिएँ. मेरो 37 पेन्टिङहरू थियो र त्यो पेन्टिङहरूको राम्रो रेस्पोन्स आयो त्यहाँ. त्यो बेलासम्म मैले झन्डै झन्डै अब यो पेन्टिङ छोड्छु भनेर भन्नुभएको थियो. मलाई त्यो इभेन्टले गर्दाखेरि फेरि पेन्टिङतर्फ चाहिँ मलाई
अन्त्यमा केही
चित्रकारी चाहिँ तपाईँको मैले विदेशतिर हेर्दाखेरि यो कलर थेरापी भनेर मान्छे बिरामी भएको, मेन्टली बिरामी भएको छ भने डक्टरले चाहिँ कलरहरू चलाउनु भनेर पठाउँदो रहेछ, कलरहरूसँग खेल्नु, रङहरूसँग खेल्नु भनेर पठाउँदो रहेछ. र त्यसलाई उनीहरूले अहिले कलर थेरापी भनेर मनोवैज्ञानिक ट्रिटमेन्ट गर्छन्. कलरले चाहिँ मान्छेलाई पार्ने जुन प्रभाव हुन्छ त्यो प्रभावले चाहिँ सकारात्मक मात्रै प्रभाव पार्छ. संसारमा दुईवटा कुराहरू यस्ता छन् जुन कुराहरू चाहिँ जसको कुनै खराबी नै छैन, त्यो एउटा सङ्गीत हो र अर्को कलर हो. यो दुईवटा कुराले कहिले पनि खराब प्रभाव पार्दैन. त्यस कारण चाहिँ मान्छेहरूले चाहिँ कलरहरूसँग खेल्नुहोस् र पेन्टिङहरू, खास गरी मान्छेले तयार गरेका पेन्टिङहरू सङ्ग्रह गर्नुहोस्, सबैले घरमा राख्नुहोस्. त्यसले चाहिँ तपाईँको इज्जत बढाउँछ, घरको इज्जत बढाउँछ, तपाईँको परिवारमा शान्ति ल्याउँछ.
उहाँ हुनुहुन्थ्यो चित्रकार भीमप्रसाद शर्मा. उहाँसँगको कुराकानी सँगै कार्यक्रम अतिथि देवो भवको समय सकिएको छ. लक्ष्मी पौडेल बिदा हुन्छु. नमस्कार.